दस साल का था, बारह साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
मुझे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है पैसा करंट लगाते
फोन से रास्ता करते, 2 लाख रुपया लाओ अपने बच्चियों को ले जाओ।
मेरी कहानी
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज अजीज। हसब मामूल कुछ कहानियाँ सुनेंगे, कुछ कहानियों का इंतखाब हम आपको सुनवाएंगे जिन्हें हमने फाइनल मुकाबले के लिए मुंतखब किया है। और पिछले चंद हफ्तों से हम ये आपको कहानियाँ सुनवा रहे हैं। हमारा टोल फ्री नंबर भी नोट कर लीजिए, 0800-777-7789, यानी 0800-777-789। तो इस पर आप हमें फ़ोन कर सकते हैं। अगर आप मोबाइल से फ़ोन करें तो हमारे प्रोड्यूसर, हाँ बता दूं कि प्रोड्यूसर साकिब उल इस्लाम हैं, इंजीनियर वैगनर रॉबर्ट्स हैं, तो साकिब को आप अपना नंबर लिखवा दीजिएगा, वो आपको कॉल बैक कर लेंगे ताकि आपके मोबाइल के पैसे खर्च ना हो, ठीक है। और कहानियां हम शुरू करते हैं। हमारे साथ एक मेहमान हैं जो पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर से उनका ताल्लुक है। नाम है इनका सरदार सायब खालिद। ये कश्मीर असेंबली के साबिक स्पीकर हैं और इनका मुकम्मल तारुफ हम थोड़ी देर में करवाते हैं जब हम इनसे बात करेंगे। वैसे सरदार साहब बहुत शुक्रिया हमारे इस प्रोग्राम में आने का, इन्होंने बड़े खलूस से ये दावत कबूल की और कुछ देर में आपको अंदाज़ा होगा कि हमने सरदार साहब से बात की है। बहरहाल उस कहानी के बारे में, कहानी कहने वाली हैं मिसेस सादिक जान जो कि अहलिया हैं गुलाम मुस्तफ़ा साहब की। इन्होंने टुकड़ों टुकड़ों में अपनी कहानी सुनाई थी। इनका ताल्लुक है चरोटी मैदान रावलकोट से, आज़ाद कश्मीर का एक गांव है। तो चलिए हम इनकी कहानी सुनते हैं और फिर हम अपने मेहमान यानी सरदार साहब खालिद का तफसील तारुफ भी आपसे करवाएंगे। और सरदार साहब प्लीज आप कहानी सुनिए।
मेरी कहानी है, मैं बहुत गरीब हूँ, मेरे 7 बच्चे हैं, एक बड़ा बेटा है, उसकी शादी हुई है, 7 बच्ची हैं मेरे, 7 बच्चे हैं, एक की शादी हुई है, दो बेटे मेरे माजूर हैं बड़े, एक की उम्र है 20 साल, दूसरे की उम्र है 23 साल, अहम लिहाज से माजूर हैं, न बोल सकते हैं न चल सकते हैं, कुछ भी नहीं है, बस जिंदा लाश ही कह सकते हैं, माँ के साथ नहीं तो किसके साथ रह सकते हैं, खर्चा वो जो बड़ा बेटा है बस कुछ वो ही कुछ करता है, बस थोड़ा बहुत क्या मिलता है कश्मीर में, इधर क्या गाँव में क्या काम है, बस कुछ भी थोड़ा बहुत, बस 500-1000 रुपया 1500, बस ऐसा ही मिलते हैं, बस है कुछ घर में, बस आप खुद ही करती हूँ, बस आप ना सेहत भी नहीं अच्छी है और मेरे मियाँ भी बीमार है, वो आस्ते हैं, थोड़ी जी 2-4 बकरी है बस उनसे गुजारा चलाती हूँ, बकरी बस कुछ फरोख्त करती हूँ, 4 बच्चे मेरे जेर तालीम है, एक बच्ची एम एजुकेशन में दाखिला लिया है, नौकरी कर सकती है लेकिन इधर नौकरी मिलती नहीं है, किधर करें, बहुत कोशिश करते हैं लेकिन हम गरीबों की किधर ज्यादा ही नहीं मिलती है, एक बेटा फांसी करता है, एक बेटा दरसे में क्रॉनिक फूस करता है और जो छोटा है वो पहुंची पड़ता है, शुरू तो मेरे माँ बाप भी बहुत गरीब थे, मेरी 13 साल की शादी हुई तो बस इसी तरह, बस कोई बस जिसको वो मेरे ताए का बेटा है जिसको साथ मेरी शादी है वो भी उसके माँ बाप ही नहीं थे, हमारे गांव में बस ऐसे ही छोटी बच्ची को बस शादी करते हैं तो बस इसी तरह, बस अपनी जान भी, अभी मैं इतनी सब बहन भाइयों से छोटी हूँ लेकिन सबसे बूढ़ी हूँ, बस ऐसे ही, बस थोड़ी जी की दुकान थी, बस वो उसी से गुजारा चलाते रहेगा, आप भी उनको सजा आप जो है वो कौनता है दाया हाथ काम तो है क्या, बस है मैं बस यही जिंदगी यही सोचती हूँ कि अल्लाह मेरे पास कुछ होता, मैं इन बच्ची को डॉक्टर को देखा थी, ऐसे ना होते हर माँ कैसे, बस क्या करूँ, बस मैं सब जो बोलती हूँ झूठ कभी नहीं जो बोलती, अल्लाह मेरे नसीब ही ना करे झूठ, मेरे बच्चों को एक जो है ना रस्सी वाले वो तंजीम उन्होंने बस उन्हें व्हील चेयर दी, बाकी बस फोटो तो फोटो स्टेट वीडियो बना के लेके जाते रहे, कुछ भी नहीं किसी ने दिया आज दिन तक, कुछ भी नहीं देते हैं, बस एक साल बाद दोनों बच्चों की 900 रुपए ज़कात मिलती है, वो माजरू वाले नाके काटे। बदरमान में दरखास्त दी है, वो जो बेनजीर के पैसे मिलते हैं वो किया है, बहुत दरखास्त दी है लेकिन कुछ भी नहीं मिलता है। हम जैसे गरीबों को किसी को कौन देता है, वो किसी के माथे पर ये लिखा नहीं होता कि कौन कौन मेरा काम करेगा कौन नहीं करेगा। वादे करते हैं पहले हमें ये करेंगे, हमें पानी का इतना बड़ा मसला है, दोनों बच्चे तो सब कुछ अभी खुद करती हूँ, सर पर पानी लाके और पानी का इतना बड़ा मसला है, दूर पानी है हमारा। सबसे आगे गुजारिश की कि मेरे इतनी तकलीफ है पानी लेने के लिए, पानी बहुत दूर है, मैं किधर से पानी लाऊं इन बच्चों की, खुदा की कसम कोई सुनता भी नहीं है। एक का नाम है मुर्तजा आसिम मुस्तफा, दूसरे का नाम है तौसीफ मुस्तफा। आपकी दिन तो नहीं ठीक है, दिमाग ही नहीं है ना, बस थोड़ा बहुत वो जरा छोटा वाला है थोड़ा बहुत समझता है, बड़े को कुछ पता है, बड़ा बड़ा बहुत चार पाई पे पड़ा है, कोई होश भी नहीं है। मैं ये कहती हूँ कि मेरे बच्चे का कोई इलाज हो जाए, बस वो ठीक हो जाए। वो माँ हूँ कैसे या लेकिन मुझे देखने दे इनको, या अल्लाह मियाँ मुझसे नाराज हो जाए कि तुम बच्चे किसी के हवाले कर दिए। बाकी इसी तरह हर वक्त सोचती रहती हूँ कि भाई बच्चे को कैसे किसी के हवाले करूँ, लेकिन मैं माँ उनकी मैं ये कहती हूँ कि अल्लाह उनसे पहले मुझे मैं मर जाऊँ और उनको कुछ ना हो, वो ले जाएंगे, मैं उनको किधर देखूंगी। जी व्हील चेयर पर बैठ भी नहीं सकते, उनको होश भी नहीं है, व्हील चेयर को क्या करूं मैं। मैं सबसे ये गुजारिश की है कि मेरे लिए कुछ पेपर दे दो, मैं बच्चों को इतनी तकलीफ है, वो नहीं दे सके तो और क्या देंगे मुझे।
तो चलिए हम किसी से पूछते हैं। सादिक जान साहब, आपके बेटे से बात कराइएगा मेरी।
अस्सलाम वालेकुम।
जी वालेकुम सलाम, आपका नाम क्या है?
मेरा नाम आसिफ।
आप क्या करते हैं?
मैं दुकान है अपनी, ये बार्बर की दुकान है।
तो कितना आपकी आमदनी क्या है?
मैडम यहाँ गांव है, देहात है, बस 300-400, 200-300-400 बस इस तरह।
तो फिर आपके लिए तो बड़ा मुश्किल है कि अपना घर भी चलाएं और माँ का घर भी चलाएं, है ना?
बस बस अल्लाह ताला कोई इंतजाम चलाता है। मैडम यहाँ कश्मीर में क्या है, बस जब इलेक्शन का टाइम आता है तो कहते हैं हम ये करेंगे वो करेंगे, हम सब कुछ कौन पूछता है। जब इलेक्शन जीत जाते हैं तो उसके बाद पता ही नहीं चलता है, जब किसी के पास जाओ तो उनके पास पहुँचने नहीं देते उनके लोग, तो कौन पूछता है।
रावलकोट से कितनी दूर है?
रावलकोट से 1.25 घंटा लगता है हमारे घर तक।
और बहन कहाँ पढ़ती है आपकी?
बहन ये अलम इकबाल यूनिवर्सिटी में।
तो सामिन ये अभी तक की तो आपने रिकॉर्डिंग सुनी, आसिफ से भी हमारी रिकॉर्डिंग पे बात हो रही थी, आसिफ हमारे साथ मौजूद भी हैं। और पहले मैंने जिक्र किया सरदार सायाब खालिद साहब, आपको आवाज आ रही है खालिद साहब हमारी? खालिद साहब
जी सुन रहा हूँ।
जी अस्सलाम वालेकुम। और बहुत शुक्रिया प्रोग्राम में आने का सामीन। सायब खालिद साहब जम्मू एंड कश्मीर मुस्लिम कॉन्फ्रेंस के रुकन हैं और असेंबली के रुकन हैं, जैसे मैंने पहले बताया कि इससे पहले स्पीकर थे असेंबली में। तो आपने इनकी कहानी सुनी खालिद साहब, और कल भी हमने थोड़ी सी इस पर बात की थी, तो क्या किया जा सकता है आप बताइए। कितनी दर्दनाक कहानी है कि एक माँ मेरी
जी। तो ये है कि मुझे जो खातून बोल रही थी उनकी पूरी बात और दूसरे बंद की पूरी बात समझ नहीं आई।
अच्छा,
आप उनसे ये कहिए कि मैं कल राला को दूंगा।
अच्छा जी,
ये कल मुझे 1 बजे तक मैं राला को दूंगा, या कल मुझे वहाँ अदालत में मिलने,
अदालत में आके मिलने।
तो इनकी मैं जी अदालत के वहाँ मेरा दफ्तर है, पुराना दफ्तर होता था, मैं बुनियादी तौर पर पेशे के लिहाज से वकील हूँ।
अच्छा अच्छा अच्छा,
किसी से भी पूछ लेंगे, पुराना मेरा दफ्तर था मैं उसी दफ्तर में बैठूंगा।
अच्छा,
आज तक तो मैं कॉल नहीं करता लेकिन मैं वहाँ बैठूंगा जाके, तो ये मुझे मिल ले, किसी आदमी को अपने भेजने बता दें, तो इनकी जो मदद है वो मैं इंशाल्लाह करूंगा।
साहब साहब, मुझे आपकी एक बात बड़ी अच्छी लगी थी कल जब आपने मुझे ये कहा कि आप उनकी जरूर मदद करेंगे, और आप खुद अमीर आदमी नहीं है लेकिन आप जिस तरह भी हो सकेगा कोशिश करेंगे, क्योंकि ख्वाहिश हमारी यही है कि जो लोग लोगों की खिदमत करने के लिए असेंबलियों में जाते हैं वो लोग हों जो कि समझ सकें दूसरे की गुर्बत और उसकी मुसीबत को और उसकी परेशानी को।
मैं खुद गरीब तबके से तल्लक रखता हूँ, तो इनकी जो भी मदद हो सकती है इंशाल्लाह करूंगा। खासतौर पर वो जो खातून के बीमार बच्चे हैं उनके लिए जो कुछ भी हो सका इंशाल्लाह करेंगे। तो ये जो दूसरे साहब जो मर्द बोल रहा था मुझे नहीं पता वो कौन था।
वो इनके बेटे थे। नहीं नहीं, वो इनके बेटे थे, इनका नाम है आसिफ।
वो आजाद कश्मीर के, आजाद कश्मीर की हद तक वो दुरुस्त नहीं करता। पाकिस्तान में तो आप नुमाइंदों के लिए ये कह सकते हैं कि वो लोगों को कहते हैं कि हम मिलते नहीं है या बात नहीं करते, आजाद कश्मीर में इस बात का तस्वर ही नहीं किया जा सकता।
तो चलिए हो सकता है कि
उनको भी कहें कि वो भी आए मेरे साथ मिले, मैं उनके साथ उनसे बात सुनकर ये ठीक करूंगा।
अच्छा खालिद साहब, आसिफ साहब ही आपके पास आएंगे। इसकी वजह यह है कि उस घर में एक शख्स जो फाल है और जो बड़ा है,
जो उनमें से यही ये बच्चा जो बोल रहा था यही आ जाए।
जी हाँ, यही आएंगे आपके पास। लेकिन मैं आपको थोड़ा
कल ना आया
जी,
अगर ये कल ना आया तो फिर 8-10 दिनों तक हमारा असेंबली का इजलास होने वाला है, फिर मैं यहाँ नहीं होगा।
अच्छा तो एक सेकंड, अगर आप जाइए नहीं। आसिफ आप मेरी आवाज सुन रहे हैं? आसिफ आप जरा खालिद साहब से बात कीजिए। आप खालिद साहब आपको बुलाना चाहते हैं, जरा पूछ लीजिए जो आपको समझ में आ गई जगह।
अस्सलाम वालेकुम सर। जी
हेलो,
जी जी सर
अच्छा आप ऐसा करें आसिफ, आप रेडियो बंद करें पहले तो, जल्दी से रेडियो बंद कीजिए, अब बात कीजिए। अब आप
कल 11-12 बजे तक मैं वहाँ रहूंगा, मुझे मिलकर बताना तो मैं इंशाल्लाह आपकी मदद करूंगा।
तो सरदार साहब
ठीक है सर,
कुछ आपके जहन में है कि क्या, क्योंकि इनके, अगर आपको पूरी कहानी समझ में नहीं आई, इनके दो बच्चे माजूर हैं जिनमें से एक तो, और दोनों जहनी तौर पे माजूर हैं और जिस्मानी तौर पे भी। अच्छा मैं एक दरखास्त और कर दूँ कि इनकी एक बच्ची है जो अब एजुकेशन में MA कर रही है, तो अगर उसको कोई छोटी मोटी नौकरी आप दिलवा सकें प्लीज तो बड़ी आपकी मेहरबानी होगी, क्योंकि वो बहुत बड़ी मदद होगी। एक तो बच्ची अपने पैरों पे खड़ी हो जाए,
इसलिए मैं आपके साथ कमिटमेंट नहीं करता, इसलिए कि गवर्नमेंट जो है वो दूसरी पार्टी की है, पीपल्स पार्टी की है।
अच्छा
लेकिन उसकी क्वालिफिकेशन देख के मैं कोशिश करूंगा कि जो कुछ हो सके।
बहुत शुक्रिया सरदार साहब, थोड़ा सा अपने बारे में बता के जाइए हमें, लोगों को भी तो मालूम। आपने बताया कि आप बड़ी गुर्बत से आए हैं ऊपर, तो बताइए कैसे, आपने कहाँ, आपका ताल्लुक कहाँ से है?
मेरा ताल्लुक रालाकोट से कोई 15-16 किलोमीटर दूर जगह है, टोनियोला।
अच्छा जी,
टोनियोला से मेरा ताल्लुक है, पेशे के लिहाज से मैं वकील हूँ।
अच्छा
मैं आजाद कश्मीर में पहली बार असेंबली का मेंबर मुंतखब हुआ था 86 में
जी।
उसके बाद 4-5 मरतबा असेंबली का मेंबर रहा हूँ, 4-6 मरतबा वजीर रहा हूँ, स्पीकर रहा हूँ, आजकल अपोजिशन में मेंबर हूँ।
अच्छा तो हमारे साथ कुछ कॉलर्स हैं और वो जरूर आपसे कुछ पूछना चाहेंगे। एक तो आपके कश्मीर से ही है, हबीब नाम है उनका, पहले उनको ही ले लेते हैं। जी हबीब साहब, हबीब साहब आवाज नहीं आ रही इनकी। अच्छा इरफान है, हबीब बोलिए कुछ। अच्छा इरफान जी, जी आप बोलिए प्लीज, आप बात कीजिए ना, क्या नाम क्या है आपका?
हबीब बात कर रहा हूँ, बीरकोट आजाद कश्मीर से।
जी तो आप कुछ सरदार साहब साहब से बात करना चाहेंगे, कहानी के बारे में कुछ कहना चाहेंगे?
हाँ वो मैंने सुना है, वो आसिफ साहब और उनकी वालदा ने जो हमें कहानी सुनाई है
जी, तो
बीरकोट आजाद कश्मीर से बात कर रहा हूँ। तो इंशाल्लाह हम भी गरीब आदमी है, लेकिन जो हमसे हो सका ये हमसे रब्ता करें, इंशाल्लाह हम इनकी मदद करेंगे।
अच्छा तो हम, आप नंबर अपना साकिब को लिखवा दीजिए। आप कुछ सायाब साहब से पूछना चाहते हैं जो आपकी असेंबली के रुकने, सायाब खालिद साहब से कुछ पूछना चाहते हैं आप?
नहीं नहीं बहुत शुक्रिया।
अच्छा शुक्रिया। और इरफान है करक से। जी इरफान
सलाम वालेकुम।
जी वालेकुम सलाम इरफान।
नाजी साहब आप तो बहुत अल्लाह वाला काम करती हो। मैं यहाँ पे एक पुलिस स्टेशन से बात कर रहा हूँ, मैं ऐसे चूँ यहाँ का
फौजदार जी।
तो ये तो इनको, ये जो कहानी मैंने सुनी ये मोहतरमा को, तो मैं इतना ही कहूँगा कि ये तो अल्लाह ताला का इम्तिहान है।
दुरुस्त,
ये बिल्कुल इसी में, ये इंशाल्लाह इनको जन्नत भी मिलेगी और इनकी खिदमत करके बस इनको बर्दाश्त करना चाहिए।
लेकिन साथ साथ ये भी तो है ना कि कुछ हम सब पे खुदा ताला ने ये फर्ज भी आयद किया है कि हम इंसान एक दूसरे के काम आए, तो शायद हम इंसानों को, जैसे कि साहब साहब ने भी वादा किया। सरदार साहब आप को मैं एक अजीब बात बताऊं कि ये जो प्रोग्राम है इसमें बेशतर हमारे कॉलर्स वादा कर लेते हैं लोगों से उनकी मदद करने का, और उनकी मदद करते भी हैं, जिसकी मुझे बहुत ही खुशी होती है। और वो गरीब लोग होते हैं, वो अमीर लोग भी नहीं होते, जैसे अभी एक साहब हबीब ने भी कही थी ना बात, तो ये बड़ी खुशी की बात है। अच्छा, फयाज बुखारी है मियाँ वाली से। जी फयाज बुखारी
जी, अस्सलाम वालेकुम।
जी वालेकुम सलाम फयाज।
मैडम पहली तो बात ये है कि हवा की बेटी रो रही है और आदम का बेटा तमाशा देख रहा है, तो हमें चाहिए तो ये कि हम मुसलमान हैं, उनका रसूल पाक ने फरमाया है कि जिसका पड़ोसी है वो भूखा पड़ा है तो उसका कोई नमाज रोजा कोई ज़कात नहीं हो सकता। तो अगर हम अपने पड़ोस में, मोहल्ले में, शहर में इतने लोग पैसे वाले हैं, अगर अल्लाह के नाम पर इनकी मदद करें और कर सकते हैं, तो यकीन करें कि कोई बीमार नहीं रह सकता, कोई भूखा नहीं रह सकता, और कोई इस तरह की हवा की बेटी रेडियो पर आकर अपने दुख दर्द की दास्तान बयान नहीं कर सकती।
मुझे इतना अफसोस हुआ फयाज साहब, मुझे इतना अफसोस हुआ उनकी एक बात सुन के कि उन्होंने ये कहा कि उन्हें डायपर्स तक भी उन्होंने लोगों से मांगे, तो लोगों ने उन्हें डायपर तक नहीं दिए, क्योंकि जाहिर है वो बच्चे माजूर हैं बिल्कुल, तो पानी उनके घर में नहीं होता। तो इससे ज्यादा अफसोस की क्या बात हो सकती है, अगर उनके अड़ोस पड़ोस में कोई मालदार लोग रहते हैं। मैं दरख्वास्त करूंगी आपसे, प्लीज उनकी मदद कीजिए आप लोग, और सरदार साहब तो जरूर। सरदार साहब मैं, आपने अपनी बड़ी मसरूफियत से वक्त निकाला है, और मैं आपका बहुत शुक्रिया अदा करती हूँ कि आप इस प्रोग्राम में आए, और इंशाल्लाह हम जब इनका काम कुछ हो जाएगा फिर हम इनको बुलाएंगे एक अच्छा सा प्रोग्राम करने के लिए, जिसमें खुश खुश आएंगी अम्मी इनकी बच्चों की हमारे प्रोग्राम में। तो और आसिफ सिर्फ दरख्वास्त है कि जरूर आप मिलिएगा, वरना फिर शिकायत नहीं कीजिएगा। सरदार साहब बेहद शुक्रिया आपका। तो सामिन जी खुदा हाफिज। ये हमारे साथ थे सरदार साहब खारिज साहब, जो असेंबली के रुकन हैं जम्मू एंड कश्मीर मुस्लिम कॉन्फ्रेंस के से ताल्लुक है इनका, और इन्होंने वादा किया है सादिक जान साहिबा के बच्चों की मदद करने का। अब आसिफ पे ये फर्ज है कि आसिफ जाएं, और आप हमें मजीद कहानियां कैसे भेजें, लीजिए एक प्रोमो सुनते हैं।
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
हम एक अरसे से आपको ये कहानियां सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है। मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो, टेलीविजन और वेब पर सुनवाएंगे।
हर माह 3 मुंतखब कहानियों पर बड़े इनाम दिए जाएंगे, लेकिन प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 और 1539 किलोहर्ट्ज़ पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
तो सामीन आपकी कहानियों का इंतजार रहेगा। एक शिकायत मैं कर दूं कि आप लोग जो टेलीफोन नंबर लिखते हैं, ये बजाय कि आपकी कहानियों में कभी 6 महीने का वक्फा आता है, कभी इससे भी ज्यादा, लेकिन आप नंबर वो लिखा करें जिससे हम कभी भी कांटेक्ट कर सकें, क्योंकि हमारे पास कहानियां हजारों की तादाद में हैं और उनमें से मुंतखब कहानियों को हम फोन करते हैं। आज भी मैं 5-6 कहानीकारों को बहुत देर तक साकिब ने भी और मैंने भी कोशिश की, लेकिन आपके टेलीफोन नहीं मिले, तो प्लीज हमें नंबर वो भेजिए जिस पे आप मिल सकें। और हाँ, अगर आपका कोई ऐसा, आप हमें तस्वीर अगर ईमेल कर सकें सब तमाम कहानी लिखने वाले, क्योंकि हम अपने फेसबुक पे तस्वीरें लगाना चाहते हैं। आज हम सादिक जान साहिबा की और उनके बच्चों की तस्वीर लगाना चाहते थे लेकिन हमें नहीं मिली, तो बहरहाल उनके पास इस तरह के रिसोर्सेज भी नहीं है, लेकिन जिनके पास हों। अच्छा, अब हम काजी मतीउर रहमान साहब की कहानी सुनते हैं, जिनका ताल्लुक हरिपुर हजारा के एक गांव से है, और बड़ी हिम्मत की कहानी है इनकी, किस तरह, और बड़ी अच्छी सी कहानी है। मतलब आप हमेशा कहते हैं कि खुश, अच्छी खुश दिल कहानी सुनाइए, तो ये अच्छी खुश होने वाली कहानी है, लीजिए सुनते हैं।
मेरा नाम काजी मतीउर रहमान है, मैं اب ضلع ہری پور کے ایک گاؤں میں رہتا ہوں. میری کہانی جو شروع ہوتی ہے وہ ضلع راولپنڈی سے شروع ہوتی ہے. اس وقت میں ضلع راولپنڈی میں اپنے والد صاحب کے ساتھ ایک دیہات میں زیر تعلیم تھا. والد صاحب ایک معمولی سی ملازمت کرتے تھے, بمشکل گھر کا خط چلتا تھا. ہم تین بھائی اور ایک بہن تھی. بڑے بھائی دینی کتب پڑھ کر ایک مسجد میں امامت و خطابت کرنے لگے, جبکہ مجھ سے چھوٹا بھائی بعد میں ایک حادثہ میں فوت ہو گیا. پرائمری پاس کی تو ظاہر ہے میں بہت چھوٹا تھا اور دیہات سے شہر کافی دور تھا, لہذا والد صاحب نہیں چاہتے تھے کہ میں روزانہ پیدل اتنا سفر کروں یا سائیکل کے ذریعے راولپنڈی شہر کے اسکول میں جاؤں. اس کے علاوہ وہ تعلیم جاری رکھنے کے لیے نہ تو کوئی نزدیک اسکول تھا اور نہ اسکول پہنچنے کا کوئی معقول ذریعہ. اب جبکہ پنڈی کے قریب ہماری عارضی رہائش تھی اور ہماری معمولی زمین اور مکان ہری پور کے قریب ایک پہاڑی دیہات میں تھے جہاں میں اب رہتا ہوں. ہری پور کا شہر راولپنڈی سے تقریباً 60 کلومیٹر کے فاصلہ پر ہے. میرے دو ماموزاد بھائی بھی اپنے گاؤں سے تعلیم کی غرض سے ہری پور شہر میں رہ رہے تھے. چنانچہ والد صاحب نے میری مرضی معلوم کی اور مجھے دو ماموزاد بھائیوں کے ہمراہ گورنمنٹ ہائی اسکول نمبر 1 ہری پور میں داخل کر دیا گیا. ہم ہری پور ایک مسجد کے ساتھ ایک مخیر آدمی کے دیے گئے ایک مختصر سے کمرے میں رہتے تھے. مامو صاحب نے مولوی صاحب کے ذریعے ہماری نگرانی کا فرض بھی سونپا تھا جو وقتاً فوقتاً ہمارے حالات سے باخبر ہوتے رہتے. بھائیوں کے ذمہ اور اضافی کام تھے, جبکہ تنور سے روٹیاں پکوا کر لانا میری ڈیوٹی تھی. ایک دفعہ ایسا ہوا کہ آٹا گوند کر میں تنور پر گیا جس کے اوپر لوہے کی چادروں کی چھت. تنور بازار کے کنارے پر تھا, میں تنور پر اپنی باری کا انتظار کر رہا تھا. شام ڈھلتی جا رہی تھی, اندھیرا چھا رہا تھا. زور کی آندھی آئی, عارضی رکھی چادریں دڑام سے دوسری طرف گرنے لگیں. اس قدر آواز اٹھی کہ میں ڈر کر بھاگ گیا اور اپنے کمرے میں جا پہنچا. میں نے اپنے بھائیوں کو اس انداز سے قصہ سنایا کہ وہ بھی ڈر گئے. ہم ڈر اور خوف سے بھوکے سو گئے. صبح کی نماز کے لیے مولوی صاحب نے جگایا. نماز کے بعد تنور والا مولوی صاحب کو کہہ رہا تھا کہ مولوی صاحب میں اپنے ساتھ روٹیاں لایا ہوں, آپ کے ساتھ جو لڑکے رہتے ہیں ان میں سے ایک لڑکا روٹیاں پکوانے گیا تھا اور میری چھت گر گئی, وہ اتنا ڈرا کہ واپس نہیں آیا. ہم لوگ بھی مصروف رہے اس لیے انہیں روٹیاں نہ پہنچا سکے. دراصل میں اتنا ڈر گیا تھا کہ میرا خیال تھا کہ صبح ہوتے ہی چند لوگوں کے فوت ہو جانے کا اعلان ہوگا. دراصل چادریں ایک طرف کونے میں یکے بعد دیگرے گری اور اس طرح آواز تو بہت زیادہ پیدا ہوئی مگر نقصان کچھ نہ ہوا. میں 1959 میں میٹرک کا امتحان پاس کر چکا تھا. ابھی یونیورسٹی پشاور سے ریزلٹ نہیں آیا تھا کہ میں ایک پرائیویٹ اسکول میں پڑھانے لگا. شہر ہری پور میں اس وقت اپنی نوعیت کا یہ پہلا پرائیویٹ ادارہ تھا. دو سال بعد ٹیچنگ کا ایک کورس پی جی سی کیا اور سرکاری ملازمت میں آ گیا. پھر میں نے بی اے ایف اے اور ایم اے پرائیویٹ کیے, جبکہ ایم اے کے بعد ایم اے پنجاب یونیورسٹی سے کیا اور اچھے نمبروں سے کیا. اس کے بعد محکمہ تعلیم میں مختلف ذمہ داریاں دی گئیں, سینئر انگلش ٹیچر, اسسٹنٹ ڈسٹرکٹ ایجوکیشن آفیسر, ہائی اسکول میں ہیڈ ماسٹر, پرنسپل, ٹریننگ کالجز میں بھی لیکچرر کے طور پر رہا. ان سارے امور کے ساتھ ساتھ مجھے لکھنے کا خاصا شوق رہا, خصوصاً سیرت کے موضوع پر لکھنا میرا پسندیدہ مشغلہ رہا ہے. مرکزی وزارت مذہبی امور ہر سال سیرت النبی صلی اللہ علیہ وسلم کا کوئی عنوان تجویز کرتی ہے اور مقالہ نویسی کی دعوت دیتی ہے. ہر صوبہ سے اول و دوم آنے والوں کو صدارتی ایوارڈ سے نوازا جاتا ہے. مجھے خدا کے فضل سے 5 بار یہ سعادت یعنی صدارتی ایوارڈ ملا ہے اور سند امتیاز حاصل کی ہے. نیز وزارت مذہبی امور نے گزشتہ سال اعزازی طور پر ہمیں عمرہ کے لیے بھیجا اور ہر قسم کی آسائش مہیا کی, جس کے لیے میں ان کا بے حد ممنون ہوں. سیرت النبی صلی اللہ علیہ وسلم پر میری 5 کتب بھی چھپ چکی ہیں, جبکہ ایک نیشنل بک فاؤنڈیشن کے پاس زیر اعتبار ہے. یہ تھی کہانی اس بندے کی جس نے نہایت مشکلات کا سامنا کر کے میٹرک کیا اور بقیہ ساری تعلیم پرائیویٹ حاصل کی, 6 کتب لکھی اور گریڈ 18 میں ریٹائر ہوا. وما توفیق الا بالله.
اچھی کہانی ہے آپ کی, بڑی ہمت والے آدمی ہیں آپ قاضی اول صاحب. اور سب سے بڑی بات یہ آپ بہت آپٹیمسٹ ہیں, اتنی اچھی طرح لکھی ہے. تو آپ کی زندگی میں سب سے زیادہ کون شخص ہے, اگر آپ یاد کریں کس شخص نے سب سے زیادہ آپ کانٹریبیوٹ کیا اس منزل تک پہنچانے میں؟
بس میری زندگی میں سب سے بڑی جو شخصیت تھی وہ میرے والد صاحب تھے, کہ انہوں نے بھی بڑی مشکلات سے اور بڑے مشکل حالات میں اپنی اسٹڈی کی اور پھر اس کے بعد وقت گزارا, اور پھر ہمیں بھی نیکی کی طرف, اچھائی کی طرف, اور ایسی ایسی وہ مشکلات میں بھی ہمیں صبر کی تلقین کی. میں سمجھتا ہوں کہ چند اساتذہ بھی ایسے ملے, ایک ہمارے استاد سے قاضی بشیر الدین صاحب جو اب بھی حیات ہیں, اور ان کا بھی کافی اثر رسوخ. یہ ہری پور شہر میں ہوتے ہیں جی, ریٹائرمنٹ کافی وقت ہوا ہے انہوں نے لے لی ہے. تو بڑے اہم شخصیت ہے, وہ استاد الاساتذہ ہیں, بہت سارے لوگ ان کے شاگرد ہیں, بڑے اوصاف کے مالک ہیں, اور ان کی زندگی بھی ہمارے لیے کافی نمونہ انہوں نے پیش کیا. سبھی طلباء بڑے اچھے الفاظ سے انہیں یاد کرتے ہیں.
اچھا وہ جن صاحب کے گھر میں آپ رہتے تھے وہ کون تھے مسجد کے؟ وہ بھی بڑی بات ہے کہ انہوں نے دیا ہوا تھا گھر اپنا.
جی جی, وہ اس طرح تھا کہ محلے کے آدمی تھے, مخیر حضرات میں سے تھے, اور ان کی جگہ تھوڑی سی تھی جو اس کے ساتھ مسجد کے حجرے کے ساتھ تھی, اور وہ ویسے ہی پڑی ہوئی تھی, چھوٹا سا مکان تھا. تو بغیر کسی پیسے کے اور بغیر کسی اس لالچ کے, بس یہ ہے کہ یہ باعث سے طالب علم آئے ہوئے ہیں تو پڑھ رہے ہیں, تو انہوں نے فری دیا ہوا تھا ہمیں.
نام یاد ہے آپ
جو تھے میرے والد صاحب کے دوست تھے,
نام یاد ہے آپ کو؟
ان کا ساون بھی تھا تو ان کے کہنے کے مطابق انہوں نے جگہ دے دی.
تو ان کا نام یاد نہیں آپ کو؟
اسماعیل شاہ صاحب, وہ فوت ہو چکے ہیں جی.
تو سامعین یہ سارے نام بڑے محترم ہیں جو جنہوں نے کسی طرح سے ایک بچے کی زندگی میں وہ کردار ادا کیا کہ وہ کامیابی کے منزل تک پہنچے. اور ہمیں امید ہے آپ کو یہ کہانی اچھی لگی ہوگی. ہمارے ساتھ نہیں ہیں اس وقت قاضی مفتی رحمان صاحب, متی الرحمان صاحب, کیونکہ ان کا ٹیلی فون کوشش کے باوجود ہمیں نہیں ملا, لیکن ہم اپنے کالرز کو لیتے ہیں. حق نواز تگڑ ہیں گوٹکی سے. جی حق نواز, حق نواز حالانکہ ہمارے باقاعدہ لکھنے والے ہیں فیس بک کے, بہرحال فون ڈراپ ہو گیا. اور سیٹھ ممتاز انجم سرگودا سے. جی ممتاز انجم صاحب.
جی باجی شناز, السلام علیکم.
جی وعلیکم السلام.
باجی گزارش یہ جی کہ یہ جو آپ کہانیاں سناتے ہیں نا ہمیں, تو اس میں ایک بڑی خوبصورت بات ہے, وہ یہ کہ جیسے آپ نے کشمیر کی کہانی سنائی تو ڈاکٹر رمیش پندر جی کو آپ نے کویت سے ڈھونڈ نکالا, پھر ایک امتیاز وانی جی کی کہانی سنائی تو یوسف جمیل صاحب سری نگر سے وہ اس خاندان کو ملا دیا, اور زہر خان فاروقی کی کہانی میں نا جن ماسٹر صاحب نے 500 روپے دیے عطیے کے طور پہ, ان کو بھی آپ نے ڈھونڈ نکالا. اور اس میں کہانی میں جو مصدقہ ہونے کا جو سرٹیفکیٹ آپ بناتے ہیں, آپ اور آپ کے پروڈیوسر ثاقب صاحب, یہ جو جلا بخشتی ہے نا کہانی کو, یہ بھی بڑی خوبصورت کاوش ہے آپ لوگوں کی. اصل میں تو اس میں آپ کہانی کے سچا ہونے میں جو کردار آپ کے لوگوں کا ہے نا جی, اس کے لیے بھی ہم حیران ہوتے ہیں بعض اوقات, آپ اتنی محنت کرتے ہیں, اتنا وقت نکالتے ہیں. تو ہماری تو بڑی دلی دعائیں آپ کے لیے ہوتی ہیں کہ اللہ تعالیٰ آپ سبھی لوگوں کو تازیل سلامت رکھے اور آپ کے سننے والے سبھی خوشی رہیں.
بالکل, ہماری کوشش یہ ہوتی ہے کہ یہی ہم اپنے سننے والوں سے کہتے ہیں. کئی لوگ کہتے ہیں کہ فلاں کہانی کا انتخاب کیوں ہوا, تو کہانی کے انتخاب کے لیے ضروری ہے کہ جو متعلقہ کردار ہیں, جیسے میں ضرور قاضی متی الرحمان صاحب کا جو ٹیچر تھے ان کو ڈھونڈ لیتے ہم ہری پور میں, لیکن مسئلہ یہ تھا کہ ہم بہت زیادہ مصروفیت کی وجہ سے, اور ٹیلی فونز کا سلسلہ آج کل پاکستان میں بے انتہا خراب ہے. تو بہرحال ممتاز صاحب بہت شکریہ.
گزارش جی کہ دیکھنا کہانیاں تو سینکڑوں درجنوں آتی ہیں نا, لیکن ان کو مصدقہ کرنے میں جو آپ کی جو کاوش ہوتی ہے نا, میں تو اس کے حوالے سے عرض کر رہا ہوں, یہ بھی بڑی ہمت, اور لوگ بہت انتظار کرتے ہیں آپ کا.
بہت شکریہ آپ کا. اور ہمارے ساتھ ہیں صوبے دار علی شیر صاحب بلوچستان سے. جی صوبے دار صاحب.
ہلو.
ہلو
بھائی السلام علیکم.
وعلیکم السلام. آپ ریڈیو تھوڑا سا بند کر لیں گے تھوڑی دیر کو؟
ہاں بھائی جی, میں واشق سے بات کر رہا ہوں.
جی
ہاں بھائی, میں تو آپ کو بہت دعا کرتا ہوں کہ اللہ تعالیٰ آپ کو زندگی بھی اور لمبی کرے, اور آپ اتنی اچھی ہے کہ آپ کا ہم جتنے دل کی گہرائیوں سے قدر کریں بہت کم ہے, اور پتہ نہیں آپ کے پاس आपके पास अलादीन का कुछ राग है कि आप ऐसे ऐसे बंदे ढूंढ लेती हो? तो बाजी हम तो आपको शुक्रिया अदा करते हैं और आपसे दुआ करते हैं कि अल्लाह ताला आपको और तौफीक अता फरमाए।
मैं सिर्फ ये कहती नहीं अली शेर साहब, मैं एक बात पहले आपको कह दूं, आप जाइएगा नहीं, फोन पे रहिए, ये आप लोगों की मोहब्बत है जो इस प्रोग्राम को इतना अच्छा बनाती है। आप यकीन करें मुझे बड़ी खुशी होती है जब आप लोग किसी के दुख पर इतने दुखी हो जाते हैं। आप देखिए अभी एक साहब ने, वो खुद गरीब है, उन्होंने पेशकश की कि हबीब साहब गालबन थे वो, कि मैं उनकी मदद करने को तैयार हूँ, और मुझे यकीन है उनके मसाइल।
बाजी बात
जी अब कहिए।
बाजी बात ये ना कि आप ऐसी इंसानियत है कि एक बेल आदमी भी वो मुसलमान हो जाता है। और यकीन करो कि हम पूरा साल हो गया मैं आपसे ये ट्राई कर रहा हूँ बात करने का, और अभी आज ऐसे कुदरत आपसे बात होगी, और हम आपका शुक्रिया अदा करते हैं कि दुनिया में अच्छे इंसान और खवातीन ऐसी हैं कि जो मतलब अजमत को सलाम करते हैं।
बहुत शुक्रिया अली शेर साहब, अपना नंबर दे दीजिए आप उनको, साकिब को, और हम खुद भी आपसे कभी कभी कांटेक्ट, हमारा एक प्रोग्राम अब शुरू हुआ है, हम आपसे जरूर आपकी राय उसमें भी ले लेंगे। तो आप प्लीज फोन बंद करने से पहले साकिब को अपना नंबर लिखवा लीजिएगा, ठीक है? और हमारे पास कॉलर और हैं लेकिन थोड़ी देर बाद उनको हम लेते हैं, पहले हम अगली कहानी की तरफ चलते हैं। अब्दुल जब्बार लोन साहब ने हमें ये जम्मू कश्मीर से कहानी भेजी थी, तब पता वगैरह तफसील वो खुद बताएंगे। ये कहानियों का वो सिलसिला था जो हमारा एक उसके बारे में है कि अच्छे इंसान जो हैं उनके दरमियान मजहब की या नस्ल की बुनियाद पर या किसी भी चीज़ की बुनियाद पर इम्तियाज नहीं होता, और वो एक दूसरे के काम आते हैं और एक दूसरे से मोहब्बत करते हैं। तो चलिए कहानी सुनते हैं अब्दुल जब्बार लोन साहब की।
मेरा नाम अब्दुल जब्बार लोन है, मैं डिप्टी रजिस्ट्रार कोऑपरेटिव रहा हूँ और आजकल रिटायर हो चुका हूँ। यहाँ उश्करा बारामूला में रह रहा हूँ। 1947 में भारत और पाकिस्तान के वजूद में आने के साथ ही सेंट जोसेफ स्कूल से मेरी तालीम का सिलसिला शुरू होकर 1962 में सेंट जोसेफ कॉलेज से ग्रेजुएशन पास करने पर इख्तिताम पजीर हुआ। इसी के साथ में महकमा इमदादी बाहमी में मुलाजिम हो गया। यहाँ मेरी मुलाकात काशीनाथ कौल से हो गई जो कि जिलाई सतह पर सीनियर असिस्टेंट के ओहदे पर काम कर रहे थे। रफ्ता रफ्ता ये मुलाकात दोस्ती में और फिर घरेलू हदूद में दाखिल हो गई। वक्त गुजरता गया, काशीनाथ की तरक्की हो गई, वो जिला सतह से हेड ऑफिस रियासती सतह पर बतौरी हेड असिस्टेंट तैनात हो गए। मैं भी तरक्की पाकर डिस्ट्रिक्ट ऑफिसर बन गया। रियासत जम्मू कश्मीर दुनिया की वाहिद रियासत है जिसके दो दारुल खिलाफे हैं। माह मई से लेकर माह अक्टूबर तक श्रीनगर से चलाया जाता है और माह नवंबर से माह अप्रैल तक जम्मू की तरफ कूच करने का हुक्म सादिर होता है। 1999 का दरबार मुंह हो चुका था। काशीनाथ बीवी बच्चों को साथ लेकर दरबार मुंह के साथ चंद बर्तन और मामूली सा बिस्तर साथ रख कर जम्मू जा चुका था। बाकी घर का सामान अपने आबाई मकान बारामूला में मुकम्मल करके रखा हुआ था। इसी दौरान हिंदू बरादरी से ताल्लुक रखने वाले कश्मीरी पंडितों की इज्तिमाई हिजरत शुरू हो गई। बेचारा काशीनाथ कौल पलट कर देख भी न सका, फकत अपनी बीवी दुर्गा, बेटी मंजू और दो बेटों मुन्ना जी और टिंकू के साथ मायूसी के आलम में दिन काट रहा था। जैसा कि मैं बयान कर चुका हूं कि दरबार मुंह हो चुका था, मुझे सरकारी काम से जम्मू जाना पड़ा और कुदरती तौर मेरी मुलाकात काशीनाथ जी के साथ होगी। घर की खैरियत दरियाफ्त करके वो मुझे अपने किराए के घर में ले गया। दुर्गा भाभी और बच्चे मुझे देखकर खुश तो हो गए, मगर घर की याद, हमसाइयों से बिछड़ने का गम, सामान का नुकसान, एक अजब सी मायूसी उनके चेहरों से छलक रही थी। मुझसे ये मायूसी न देखी गई। मैंने काशीनाथ से सामान की इस अंदाज से तरतीब देने को कहा कि जरूरी जरूरी चीजें पहले लिखे फिर दूसरी चीजें, ताकि अगर मुमकिन हो तो मैं ये सामान जम्मू पहुंचाने की कोशिश करूं। सरकारी काम खत्म करके मैं वापस बारामूला आ गया और काशीनाथ के एक करीबी हमसाये से मिला। सब हाल सुनाने के बाद ये तजवीज रखी कि काशीनाथ का सामान अपने घर मुंतकिल करे। جہاں سے میں یہ جموں لے جا سکوں. پہلے تو وہ گھبرا گیا کہیں اس کو چور یا لٹیرا نہ سمجھا جائے. پھر ایک اور ہمسایہ کو اعتماد میں لیا اور رات کو سامان اپنے گھر میں لا کر حفاظت سے رکھ لیا. ہم گھر سے سیب کا چھوٹا موٹا کاروبار کرتے ہیں اور سب سیب پیٹیوں میں بھر کر ٹرکوں کے ذریعے دہلی کی منڈی کو روانہ کرتے ہیں. میں نے ایک ڈرائیور جس کا تعلق سکھ برادری سے تھا سارا ماجرا کہہ دیا. وہ بھی مدد کے لیے تیار ہو گیا اور صرف سیب کی پیٹیوں کا کرایہ مانگا. ایک دن خدا کا نام لے کر پیٹیاں لوڈ کی اور کاشی ناتھ کا سامان بھی ڈال دیا. بارہ مولہ سے جموں کا سفر 14 گھنٹے کا ہے. خوف و ہراس, چپا چپا پر تلاشی, شناختی کارڈ کی جانچ پڑتال. آخر رات کے 1:30 بجے جموں کی حدود میں داخل ہو گیا. ڈرائیور کو سبھاش نگر کی جانب جہاں کاشی ناتھ پناہ گزین تھا گاڑی موڑنے کو کہا. قریب پہنچ کر گاڑی رکوائی اور کاشی ناتھ کا باہری گیٹ کھٹکھٹایا. کاشی ناتھ دروازہ کھولنے آیا تو میں نے سامان کی خبر سنا دی. کاشی ناتھ حواس باختہ ہو کر کبھی ادھر کبھی ادھر دوڑتا رہا, آخر گاڑی سے سامان اتارا, ڈیرے پر ایک کمرے میں ڈال دیا. درگا بھابھی اور بچے سامان سنبھالنے لگ گئے اور اس طرح باتوں باتوں میں صبح ہوگی. صبح ہوتے ہی کاشی ناتھ کی بہنوں کا آنا شروع ہو گیا. کاشی ناتھ کی بڑی بہن نے مجھے بھائی کی طرح گلے سے لگایا اور آنسو بھری آنکھوں سے دوسری بہنوں سے مخاطب ہو گئی, ہمارا بھائی تو یہ ہے جس نے اپنی جان خطرے میں ڈال کر صبح کا سامان یہاں لایا. یہ بہنیں ابھی اپنے اپنے گھروں سے بچھڑنے کا دکھڑا ہی سنا رہی تھی کہ درگا بھابھی کمرے میں روتے ہوئے آئی. کاشی ناتھ نے وجہ پوچھی تو کہہ اٹھی, بھگوتی نہیں آئی ہے, بیچاری اکیلی رہ گئی. میں حیرانگی سے کاشی ناتھ کی طرف دیکھنے لگا تو وہ فوراً بول پڑے, آپ پریشان نہ ہوں, بھگوتی گھر میں رکھی ہوئی مورتی ہے جسے یہ پوجا کرتی ہے. میں نے جواب دیا, مجھے جو دیا گیا وہ سب لایا ہوں, ویسے اگر میں دیکھ لیتا تو پھر بھی اپنے ساتھ نہیں لاتا. اگر راستے میں تلاشی کے وقت مورتی کے ساتھ پکڑا جاتا تو مورتی چوری کے جرم میں سزا تو ہو ہی جاتی اور الگ سے بدنام بھی ہو جاتا. کوئی بات نہیں, سریش جی تو وہی ہے, سریش کمار درگا بھابھی کے بہنوئی آج بھی بارہ مولہ میں ڈاکانے میں ملازم ہے. 2 روز بعد میں واپس بارہ مولہ آ گئے اور آتے ہی سریش کمار سے رابطہ کر کے سارا حال سنایا. پھر ایک دن وہ وقت آ گیا اور میں نے اسی ہمسائے کے ذریعے مورتی حاصل کر کے سریش کمار کو دے دی. اس طرح بھگوتی اپنی پجارن درگا بھابھی تک پہنچ گئی. اب تو کاشی ناتھ جی اور میں خود بھی ملازمت سے سبکدوش ہو چکے ہیں اور کاشی ناتھ اپنے چھوٹے سے مکان میں زندگی کے دن گزار رہے ہیں. میری اور کاشی ناتھ جی کی دوستی اب بھی مضبوط ہے جس میں ہم بندھے ہوئے ہیں.
تو کتنی اچھی سی کہانی تھی, یاد رکھیے گا یہ ہمارے فائنل مقابلے میں شامل ہے یہ کہانی, اور یہ تمام کہانی ہم فیس بک پر ڈالیں گے. ہمارے ساتھ اقبال ہیں بورے والا سے. جی اقبال صاحب السلام علیکم.
السلام علیکم باجی.
جی کیسے ہیں
باجی؟ میں بورے والا سے اقبال بول رہے ہیں.
جی جی فرمائیے.
ہلو
جی کہیے.
سب تو پہلے باجی جدو کہانیاں چلیا سی ادو میں کیتا سی پہلے دن فون تے میرا نہیں سی رل سکیا, کٹیا گیا سی. تسی پوچھا بھی سی تے پھر کٹ گیا سی وچوں.
اچھا کٹ گیا تھا فون.
اس تو بعد اج کیتا سی. اتنی خوشی ہوئی ہے باجی تہاڈے پروگرام دی, انج جے کہ تسی غازی جے انشاءاللہ.
اچھا
جے ایک بندہ غازی ہوندا نا نیک آدمی, تسی غازی ہو باجی.
آپ مجھے شرمندہ کر رہے ہیں. اچھا یہ تو بتائیے آپ ہر دن پروگرام سنتے ہیں ہمارے؟
ساری رات ہی میں جاگتا رہتا ہوں باجی. میں 12 بجے کے بعد انگلش 5 منٹ ٹائم ہوتا ہے, پھر اس کے بعد میں صبح تک سنتا ہوں. پھر پشتو آتا ہے صرف اردو سنتا ہوں.
اچھا بڑی خوشی ہوئی ہمیں.
اتنا شکرین ہوں میں.
اچھا اچھا
ہاں جی.
تو اقبال صاحب ہمیں بڑی خوشی ہوئی.
زیادہ خوشی ہے ہمیں.
اچھا بس اس طرح فون کرتے رہیے, کبھی نہ کبھی دیکھیے لگ ہی جاتا ہے فون. ٹھیک ہے, بہت شکریہ پروگرام میں سننے کا اور فون کرنے کا. ایک اور ہمارے کالر ہیں فیاض بخاری, ابھی تھوڑی دیر پہلے آئے تھے دوبارہ آ گئے میاں والی سے. جی فیاض صاحب. جی فیاض صاحب ہیلو. مجھے لگ رہا فیاض صاحب انتظار کر رہے تھے اور فون کر گیا ان کا. اچھا ہم کہانی پر چلتے ہیں اگلی کہانی کی طرف. فیاض صاحب پھر ملائیے آپ فون اور کوشش کیجئے. چودھری یاسین صاحب کی بڑی اچھی سی کہانی تھی اور چلیے کہانی سن لیجئے پھر تبصرہ کرتے ہیں.
میرا نام محمد یاسین چودھری ہے, میں چکنانگ تھریار ہارون آباد کا رہنے والا ہوں. یہ کہانی میرے والد محترم کی ہے. ہم مشرقی پنجاب کے ضلع جالندھر کی تحصیل نکودر کے گاؤں ننگل انبیاء میں رہتے تھے. میرے باپ کی ننگل انبیاء میں 85 ایکڑ زرعی زمین تھی. میں نے پرائمری اسی گاؤں کے پرائمری اسکول سے اور میٹرک کا امتحان ننگل انبیاء ہائی اسکول ساہی وال سے پاس کیا. تحریک پاکستان میں بڑھ چڑھ کر حصہ بھی لیا. قیام پاکستان کے بعد اس زمین کے بدل میں جو زمین ہمیں الاٹ ہوئی وہ ایک جاگیردار کی جاگیر کے ساتھ والے گاؤں میں تھی. وہاں دور دور تک کوئی اسکول موجود نہ تھا. تعلیم یافتہ ہونے کے ناطے اسکول کی کمی کو میں نے شدت سے محسوس کیا. میں اپنی طرح اپنے چھوٹے بھائیوں سمیت علاقے کے ہر بچے کو زیور تعلیم سے آراستہ دیکھنا چاہتا تھا. اپنی اسی خواہش کی تکمیل کے لیے میں اپنے ہمسایہ جاگیردار کے پاس گیا. جاگیردار سے ادب و احترام سے التماس کی کہ اس علاقے میں دور دور تک کوئی تعلیمی ادارہ نہیں ہے, ہمیں ایک ہائی اسکول کے لیے کوشش کرنی چاہیے تاکہ ہماری موجودہ اور آنے والی نسلیں علم جیسی دولت سے سرفراز ہو سکیں. میری التماس کے جواب میں اس وڈیرے نے بڑی بے رخی سے کہا, چھوکرے اگر تمہیں اپنی نسل کو تعلیم دلوانے کا اتنا ہی شوق ہے تو اپنے بھائیوں کو کسی شہر میں بھیج دو, وہاں ایک سے بڑھ کر ایک اسکول اور کالج موجود ہیں. جب میں نے جواب میں کہا کہ میں تو اپنے عزیزوں کو شہر میں بھیج کر تعلیم دلوا لوں گا مگر عام اور غریب لوگوں کے بچوں کا کیا بنے گا جو علاقے میں کوئی اسکول نہ ہونے کی وجہ سے اپنے اس بنیادی حق سے ہی محروم رہ جائیں گے. میری یہ بات سن کر جاگیردار کے اندر کا کمینہ انسان جاگ اٹھا. تیش میں آ کر کہنے لگا, تم غریب اور عام لوگوں کے ٹھیکے دار ہو, جاؤ کوئی اور کام کرو. دراصل جاگیردار کی یہ گھٹیا سوچ تھی کہ اگر رعایا پڑھ لکھ گئی تو ہماری غلامی کون کرے گا. میں جاگیردار کے رویے سے مایوس ہو کر واپس تو لوٹ آیا لیکن میرے اس جذبے میں کوئی کمی نہ آئی کہ نئی نسل کو ہر قیمت پر تعلیم دلوانی ہی دلوانی ہے. اپنی اسی کوشش میں لوگوں کا ایک وفد لے کر انسپیکٹر اسکولز کے پاس گیا. علاقے کے لیے اسکول کے مطالبے پر انسپیکٹر اسکولز نے انکشاف کیا کہ تمہارے علاقے میں فلاں جگہ جو کہ جاگیردار کا گاؤں تھا گزشتہ 5 سال سے مڈل اسکول چل تو رہا ہے. وفد کے یہ کہنے پر اسکول چلنا تو درکنار, وہاں اسکول کا نام و نشان تک نہیں ہے. حقائق سے آگاہ ہونے کے باوجود صاحب موصوف نے وفد کو دکھانے کے لیے حیرت کا اظہار کیا. بطور احتجاج وفد ڈپٹی کمشنر سے بھی ملا. محکمہ تعلیم کے کاغذات میں چلنے والے فرضی مڈل اسکول کو قائم کرنے کا مطالبہ کیا. ڈپٹی کمشنر صاحب نے صورتحال کا جائزہ لینے کا وعدہ کر لیا. وفد کے واپس آنے کے ایک دن بعد شام کو ہمارے گھر ڈاکہ پڑا. میری ماں جی گھر پر اکیلی تھی, کوئی مرد موجود نہ تھا. ڈاکوؤں نے صحن میں کھڑے ہو کر اندھا دھند فائرنگ کی. ڈاکو میری ماں جی سے زبردستی نقدی اور زیورات لے کر یہ دھمکی دیتے ہوئے فرار ہو گئے کہ اگر تم لوگ اس گاؤں میں رہے تو تمہاری نسل کو صفائی ہستی سے مٹا دیا جائے گا. جب میں اور میرے والد صاحب شہر سے واپس آئے تو اظہار ہمدردی کے لیے آنے والوں سے ہمارا گھر بھرا پڑا تھا. صورت حال سے آگاہ ہونے کے بعد مجھے ڈکیتی کے محرکات تک پہنچنے میں زیادہ دیر نہ لگی. جاگیردار ڈرا دھمکا کر مجھے اسکول کی خواہش سے باز رکھنا چاہتا تھا. اس گاؤں کے نمبردار عالم خان نے مجھے یہ مشورہ دیا, رحمت علی اسکول کی خاطر تم جاگیردار سے دشمنی نہ لو, یہ بہت طاقتور ہے, اس کا اثر و رسوخ بہت زیادہ ہے. میں نے جواب میں صرف یہ کہا, نمبردار صاحب اس گاؤں میں اسکول قائم ہوگا اور ضرور ہوگا, اس مقصد کے لیے مجھے جو بھی قربانی دینا پڑی میں دوں گا. جب میں لوگوں کی کثیر تعداد کے ہمراہ ایف آئی آر درج کروانے متعلقہ پولیس اسٹیشن گیا تو ایس ایچ او صاحب نے نہ صرف ایف آئی آر درج کرنے سے انکار کر دیا بلکہ مشورہ دینے کے انداز میں کہا, برخوردار دریا میں رہنا ہے تو مگر مات سے دشمنی نہیں دوستی رکھو. مقامی پولیس سے مایوس ہو کر جب میں وفد کی صورت میں ایس پی صاحب کے روبرو پیش ہوا, اس کی تار مٹول میں صاحب بہادر پر جاگیردار کا اثر و رسوخ صاف نظر آ رہا تھا. سابقہ وزیر اعظم پاکستان چودھری محمد علی ان دنوں سیکٹری خزانہ حکومت پاکستان کے عہدے پر فائز تھے. ننگل انبیاء گاؤں میں ہم محلہ ہونے کی وجہ سے ہمارے ان سے گہرے مراسم تھے. میرے والد صاحب ان کے پاس کراچی گئے اور مدد چاہی. صورت حال سے آگاہ ہونے کے بعد جب چودھری صاحب نے مداخلت کی تو دوسرے دن اسی ایس پی نے غفلت برتنے کے الزام میں پہلے متعلقہ ایس ایچ او کو معطل کر کے لائن حاضر کر دیا اور پھر جاگیردار کو اپنے دفتر بلا کر کہا یا تو 12 گھنٹے کے اندر اندر مدعی کو مطمئن کر لو یا پھر ڈکیتی کروانے کے الزام میں پرچے میں ملزم بننے کے لیے تیار ہو جاؤ. اپنا ناطہ بند ہوتے دیکھ کر وہ جاگیردار رات کے اندھیرے میں ڈکیتی میں چھینی ہوئی نقدی اور زیورات لے کر ہمارے گھر آیا. بڑی ڈٹائی سے کہنے لگا میں نے اصل ڈکیت تلاش کر کے ان سے یہ تمہارا مال واپس لے لیا ہے. میں نے صاف لفظوں میں کہہ دیا ڈکیتی کا ملزم کوئی اور نہیں بلکہ تم ہو, یہ سب کچھ تمہاری اما پر ہوا. ہم یہ مال یہاں نہیں پولیس اسٹیشن میں وصول کریں گے. میرے ارادے کی پختگی دیکھ کر جاگیردار منت سماجت پر اتر آیا. پولیس کا بدلا ہوا رویہ اس کے سامنے تھا, حوالات کا دروازہ اس کو سامنے نظر آ رہا تھا. کہنے لگا ایک بار معاف کر دو. بات بنتی دیکھ کر میں نے اپنی شرط رکھ دی, اگر تم محکمہ تعلیم کے کاغذات میں چلنے والے فرضی اسکول کو بمے عملے کے 3 دن کے اندر اندر اپنے گاؤں سے ہمارے گاؤں منتقل کروا دو تو معافی مل سکتی ہے. جاگیردار مرتا کیا نہ کرتا, 3 دن کے اندر اندر محکمہ تعلیم کی کاغذی کاروائی مکمل کروا کر بمے عملے کے مڈل اسکول کی منظوری کا پروانہ انسپیکٹر اسکولس کے ہاتھ ہمارے گاؤں بھیج دیا, جس کے جواب میں اسے معاف کر دیا گیا. علاقے کے معصوم بچوں کے بنیادی حق کی بازی تو میں نے جاگیردار سے جیت لی, مگر میرے والد محترم نے اس جیت کے پیچھے جاگیردار کی ہار میں انتقام کی آگ کو بھی بھانپ لیا. انہوں نے بلا تاخیر اپنی زمین فروخت کر کے 9 تھری آر ہارون آباد ضلع بہاول نگر میں 50 ایکڑ زمین خرید لی. بعد کے حالات نے اس بروقت فیصلے کو درست ثابت کیا. جب ہم وہ گاؤں چھوڑ رہے تھے تو اس گاؤں کا ہر فرد سوگوار تھا, لیکن میں بہت مطمئن تھا یہ سوچ کر کہ اس علاقے کی آنے والی نسلیں بھی اس سکول سے فیضیاب ہوتی رہیں گی جس کے قیام کی پاداش میں ہم یہ گاؤں چھوڑ رہے ہیں. اس وقت میری خوشی کا کوئی ٹھکانا نہ رہا جب اس سکول میں داخل ہونے والا پہلا طالب علم ہائی کورٹ کا جج تعینات ہو کر میرا شکریہ ادا کرنے ہمارے گاؤں آیا. اس کا کہنا تھا اگر آپ سکول کے لیے اس کمینے جاگیردار سے نہ لڑتے تو آج میں ہائی کورٹ کا جج نہ ہوتا.
تو ہمیں یقین ہے کہ جب تک یہ اسکول قائم رہے گا ان کے والد صاحب جو ہیں ان کے لیے دعائیں لوگ کرتے رہیں گے اور فیض جاری رہے گا. یہ کہانی بھی ہمارے مقابلے میں شامل ہے اور یہ جو ہمارے کیٹیگری جو ہے جس میں اپنے والدین کی یا دادی یا نانی رشتہ داروں کی محبت کی کہانیاں لوگوں نے لکھی ہیں وہ ہے. اچھا ہماری ایک کہانی کار ہمارے ساتھ ہیں خالدہ یاسمین رحیم یار خان سے. جی خالدہ السلام علیکم.
وعلیکم السلام, کیا حال ہے؟
بالکل ٹھیک ٹھاک ہے. آج کیسے فون مل گیا آپ کا؟
جی میں نے ٹرائی کیا, پہلی فرصت میں ہی مل گیا, بہت خوشی ہوئی, بہت اچھا لگ رہا ہے مجھے. میں فرسٹ بار آ رہی ہوں آپ کے شو میں.
بالکل, اور ابھی تو آپ کی کہانی بھی نشر ہونے والی ہے. ہم ڈھونڈ رہے ہیں کوئی پہلے ہمیں اچھے سا کوئی مل جائے ذریعہ آپ کے کہانی کے سلسلے میں کام کرنے کے لیے, پھر ہم آپ کی کہانی نشر کریں گے. ٹھیک ہے, تو کہانیاں سنی آپ نے آج کی؟
جی مجھے بہت اچھی لگی, اور آپ کا پروگرام جو ہے نا میری والدہ بہت شوق سے سنتی ہیں.
اچھا آپ کی والدہ کا نام کیا ہے؟
جی ارشاد بیوی.
اچھا اچھا, تو خالدہ ہم نے کل آپ کی کہانی ریکارڈ کی تھی اور ہم اس کو, آپ یہ تو پریشان نہیں ہے نا کہ آج نشر کیوں نہیں ہوئی؟
جی جی
بالکل پریشان نہیں ہو, کہانی محفوظ ہے اور جو آپ کے مسائل ہیں پہلے تھوڑی سی بات ہم کسی سے کر لیں پھر ہم آپ کی کہانی نشر کریں گے. ٹھیک ہے, اور اپنی امی کو ہمارا سلام کہیے گا, ان سے کہیے گا پروگرام سنتی رہیں, بلکہ امی بھی اپنی کہانی لکھ کر بھیجیں. کیا خیال ہے؟
جی جی بالکل.
ٹھیک
ہے بالکل. آپ کی ایک ریکویسٹ ہے میری.
جی جی,
وہ جو نجمہ نوشاہی آتی آتی ہیں نا, تو مجھے نجمہ نوشاہی آتی ہیں, آپ کی کالر ہیں,
آپ کو ان کا نمبر چاہیے؟
جی جی ان کا نمبر.
ٹھیک ہے, ہم ان کی اجازت لے کے آپ کو ضرور دے دیں گے. نجمہ بڑی ملنسار ہیں اور وہ ضرور آپ کا نمبر ان کو دے دوں نجمہ کو؟
جی بالکل دے دیں.
چلیں ٹھیک ہے, وعدہ. تو چلیے آپ جلدی سے ایک اچھی سی کہانی سنیے. لکھفندر سنگھ صاحب کی کہانی ہے, انہوں نے نئی دلی سے بھیجی تھی اور یہ بھی انسانیت کے رشتوں کی کہانی ہے.
میرا نام لکھفندر سنگھ ہے, میں دلی سے بول رہا ہوں. جی मैं आपका प्रोग्राम बहुत सुनता हूँ, इसमें इतनी मतलब इंफॉर्मेटिव प्रोग्राम होता है। यह हकीकत है जी, कहानी नहीं है, हकीकत है। दरअसल मेरी कहानी का हेडिंग है, उसका है अच्छे लोग। ये बात है 1978 की, जब मैं और मेरी बीवी पाकिस्तान गुरु नानक देव जी के जन्मदिन पर गए हुए थे। हम लोग अपने आखिरी पड़ाव में लाहौर आते हैं। हम सब लोग गुरुद्वारा डेरा साहब में रुकते हैं। यहाँ लाहौर में हमें 3 दिन रुकना होता है। गुरु नानक देव जी के जन्मदिन पे तमाम दुनिया से सिख लोग आते हैं, इसलिए काफी भीड़ हो जाती है। उन दिनों गुरुद्वारा डेरा साहब में इतने लोगों के लिए कमरे कम पड़ जाते थे, इसलिए काफी लोगों को बाहर होटलों में रुकना पड़ता। हम भी बाहर किसी एक होटल में रुक गए थे। हमारे साथ 2 और फैमिलीज थी, एक अमृतसर से थी और एक दिल्ली से थी। तो हम कुल मिलाकर 3 आदमी और 4 औरतें थी। एक दिन की बात है कि हम लोग होटल से गुरुद्वारा साहब आ रहे थे। हम आदमी लोग कुछ तेज चलते हुए औरतों को थोड़ा पीछे छोड़ दिए थे। हम आगे गेट पे आकर औरतों के इंतजार में रुक गए। थोड़ी देर बाद औरतें भी आ गई। उन्होंने हमें आकर बताया कि यहाँ पाकिस्तान के लोग कितने अच्छे हैं। तो मैंने पूछा भी क्या हुआ, तो हमें बताया कि जब वो बाजार से आ रहे थी तो हमारे में से एक की चप्पल टूट गई। चप्पल टूटने की वजह से पैर घसीट कर चलना पड़ा। पास में कोई मोची भी नहीं था कि उसकी रिपेयर हो जाती। अचानक क्या होता है कि ऊपर चौबारे से किसी औरत ने हमारी तरफ एक नई चप्पल फेंकी और कहा कि इसे पहन लीजिएगा। हम हैरान थे कि कमाल के ये लोग हैं, इनके दिल में इतनी हमदर्दी कैसे आई, इतना प्यार और मोहब्बत कैसे आया, इसका जवाब नहीं। मैंने अपनी औरत को बताया कि मैं पहले भी लाहौर आ चुका हूँ और मैं खूब घूमा हूँ और मुझे यहाँ की वाकिफियत है। मैंने उनको बोला कि ये हीरा मंडी बाजार है। जब मैंने उनको बताया कि यहाँ वो लोग रहते हैं, नाच गाने का काम करते हैं, उन्होंने मेरी बात का यकीन नहीं किया। बहरहाल मैंने ज्यादा जिद नहीं की। दूसरे दिन हम आदमी लोग कहीं और लाहौर के किसी दूसरे कोने में गए घूमने फिरने के लिए, तो औरतें पीछे अकेली गुरुद्वारे चली गई। शाम को जब हम सब लोग मिले तो औरतों ने हमें बताया कि आज वो उस बाजार गई थी और उन लोगों को मिलकर आई हैं जिन्होंने उन्हें चप्पल दी थी और उनकी चप्पल वापस करके आई है। और हमें ये भी बताया गया कि जब हम उनके कमरे में दाखिल हुए तो वो एकदम हैरान हो गई थी कि ये कहाँ से आ गई। बहरहाल उन्होंने हमें चाय पकौड़े वगैरह खिलाए और हमसे बड़े प्यार से पेश आई। एक कागज के टुकड़े पे उन्होंने अपना नाम और पता भी लिख कर दिया, जो मैंने अपने पास रख लिया। अब मेरी घरवाली बताने लगी कि जब हम लोग उनके कमरे में दाखिल हुए तो हमें उनके रिएक्शन से पता चल गया कि जो मैं कहता था वो सच है। फिर मैंने अपने भाई साहब जो कि मेरे पाकिस्तान के गांव, मेरे पूर्वजों के गांव कड़ियाल में रहते हैं, वो मेरे को मिलने आए हुए थे, उनसे मैंने जिक्र किया तो उसने भी बता दिया कि जो मैं कह रहा हूँ वो सच है। तो तब उनको यकीन हुआ। मैं आज भी ये कहानी लिखते हुए हीरा मंडी के उन अच्छे लोगों को सलाम भेजता हूँ। ये तो सिर्फ एक कहानी है, फिर मैं जब भी पाकिस्तान में गया पता नहीं कितनी कहानियां मेरे दिल में दबी पड़ी हैं जिनको मैं लिखना चाहता हूँ। मुझे कोई वहाँ बुराई से पेश ही नहीं आया। इतने लोगों ने क्या क्या आपको बातें बताऊं कि इतने लोग अच्छी तरह पेश आए। बहुत सी बातें हैं मैं जो इसमें तो मैं लिख नहीं सकता क्योंकि इसका एक ही इसमें लिखनी थी कहानी। इतने अच्छे लोग हैं और पता नहीं हम क्यों एक दूसरे से इतना दूर हैं, हमें क्यों नहीं मिलने दिया जाता यहाँ सब। मैं तो ये चाहता हूँ कि ये बॉर्डर वगैरह सब खुलने चाहिए, इससे कोई फर्क नहीं पड़ता। जिसने कोई गलत काम करना है वो कर सकता है, बॉर्डर खुले या चाहे जितना मर्जी बंद दीवारें जितनी ऊंची कर दें, इससे कोई फर्क नहीं पड़ने वाला। हमें ये सारी बॉर्डर खोल देने चाहिए ताकि लोग आपस में मिलें, प्यार मोहब्बत हो, आप भी तरक्की करो, हमारा मुल्क भी तरक्की करे, ये मेरी ख्वाहिश है।
कितनी अच्छी कहानी थी लखविंदर सिंह साहब की नई दिल्ली से। और ऐसे ही लोग जब कहानियां भेजते हैं, और जो कि बेशतर लोग इसी तरह सोचते हैं पाकिस्तान में और भारत में, तो यकीनन नफरतें भी खत्म हो जाएंगी, मोहब्बतें बढ़ेंगी, दोस्तियां बढ़ेंगी और जंगें नहीं होंगी। तो सामिन इसके साथ इजाजत भी दीजिए। फेसबुक पर बहुत जल्द हम कहानियां पोस्ट कर देंगे, आज का प्रोग्राम भी पोस्ट कर देंगे, कोशिश करेंगे तस्वीरें लगा सकें। शहनाज अजीज की जानिब से खुदा हाफिज।
इस प्रोग्राम में جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔